हाम्रो संस्कृति,
हाम्रो परम्परा, सभ्यता, हाम्रो नेपाल र हाम्रो संस्कृति पवित्र,
लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। नमस्कार, हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय, संस्कार, संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौँ। सोमबारै राति 9:20 पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। नेपालमा नाथ सम्प्रदाय परम्परा एक प्राचीन धार्मिक योग आधारित परम्परा हो, जसको नेपाली समाज, संस्कृति र इतिहासमा गहिरो छाप छ र यसको जग निकै पुरानो छ। नेपालमा श्री गोरखनाथलाई सर्वोच्च गुरु मानिन्छ। राष्ट्रदेवता र तपोभूमिको संरक्षकका रूपमा विशेष सम्मान छ। गोरखनाथको जन्म वा प्रकटीकरण सम्बन्धमा नेपाली नाथहरू गोरखनाथलाई अयोनिज अजन्माका रूपमा विश्वास गर्दछन्। धर्मावती वृद्ध गण्डक्योन्तरे भन्दै योगी नरहरिनाथको भनाई अध्येता लेखकहरूले उद्धृत गरेको पाइन्छ, जसअनुसार धर्मावती र बुढी गण्डकीका बीचमा गौरक्ष शैल सुशोभित छ। त्यहीँ शिवले 12 वर्षको उमेरका गोरखनाथका रूपमा अवतार लिनुभएको थियो। आजको कार्यक्रममा हामी नाथ योगी समुदायको परम्परा, विशिष्टता र केही ऐतिहासिक विषयवस्तुका सामग्री जोड्ने जमर्को गर्दैछौँ। यसका लागि योगी दयानाथद्वारा लेखिएको नाथ सम्प्रदाय र नेपाली समाज र वासुदेव नाथद्वारा लिखित योगी सन्यासी जातीय संस्कार लेखका आधारमा यो सामग्री समेटेका छौँ। साथै नाथ योगीहरूको वर्तमान अवस्था र केही सांस्कृतिक प्रसङ्गमा बाह्रपन्थी नाथ योगी सङ्घका अध्यक्ष प्राध्यापक डाक्टर करवीरनाथ योगीसँगको कुराकानी राख्नेछौँ। वासुदेव नाथ लेख्नुहुन्छ, योगी भन्नाले योगको बाटोको आधारमा भक्ति योग, ध्यान योग, ज्ञान योग र कर्मयोग अपनाउने व्यक्तिलाई जनाउँछ भने सन्यास भन्नाले सम्पूर्ण त्याग, परिपूर्ण समर्पण, हिन्दू धर्मका चार आश्रममा चौथो आश्रम योग धर्म वैराग्यलाई जनाउँछ। सन्यासीमा वेद सन्यासी, कर्म सन्यासी र ज्ञान सन्यासी गरी 3 प्रकार पाइन्छन्। सन्यासी थर नभई जातिसूचक शब्द हो। योगीहरू गोरखनाथी सम्प्रदाय र सन्यासीहरू दशनामी सम्प्रदायका मानिन्छन्। कुनै एउटा योगी सन्यासी हुन सक्छ भने सबै योगी सन्यासी होइनन्। योगी र सन्यासीको एउटै मुख्य लक्ष्य भनेको मोक्ष प्राप्त गर्नु नै हो। यिनीहरूका संस्कारमा समानता पाइन्छ। कोही घुमेर हिँड्छन् भने कोही गृहस्थ जीवनमा रहेका छन्। गोरखनाथी सम्प्रदायका सन्यासीहरू नाथ योगी मानिन्छन्। यिनीहरू कपाल मुण्डन गर्दा टुप्पी राख्दछन् र फेरी लगाउने पनि हुन्छन्। नाथ सम्प्रदायमा गोरखनाथ वा मत्स्येन्द्रनाथलाई मुक्तिको स्रोत मान्ने साधुहरूको सम्प्रदायमा प्रचलन छ। यस सम्प्रदायका विषयवस्तुहरूमा प्रवेश गर्न नाथ, नवनाथ, 84 सिद्ध र 12 पन्थीका सम्बन्धमा बुझ्नु आवश्यक हुन्छ। भगवान शिवले योगबलका माध्यमबाट विभिन्न ज्ञान र विज्ञानको रहस्यात्मक तत्त्वलाई लोक कल्याणका निम्ति सिंचित गराएर उपकारी, परोपकारी, शक्तिवान, क्षमतावान, बलवान हुँदै शक्तिपुञ्जमा परिणत हुन सक्ने दिव्य स्वरूपका लागि नाथ परम्पराको सुरुवात भएको हो भन्ने पाइन्छ। उनै आदिशक्ति शिवबाट योगको तत्त्व एवं गुह्य रहस्यलाई विस्तार गर्ने क्रममा गुरु शिष्य परम्पराको थालनी भएको र यसै सन्दर्भमा नाथ परम्पराको विकास भएको मानिन्छ। नाथ शब्दको प्रचलन हिन्दू, बौद्ध र जैन सन्तहरूका बीच विद्यमान छ। वैष्णवमा स्वामी भने जस्तै शैवमा नाथ शब्दको महत्व छ। अमरनाथ, केदारनाथ, बद्रीनाथ, चन्दननाथ, मुक्तिनाथ आदि तीर्थस्थल प्रख्यात छन्। नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई गोरखनाथको आशीर्वाद थियो भन्ने ऐतिहासिक कथन पाइन्छ। नाथ शब्दको सर्वप्रथम प्रयोग अथर्ववेद र तैत्तरीय ब्राह्मणमा शरणदाताका रूपमा प्रयोग भएको पाइन्छ। योगपरक पाशुपत शैव मतको विकास नाथ सम्प्रदायका रूपमा भई नाथ शब्दले शिवलाई बुझाउन थाल्यो। नेपालमा जाति वर्णको विभाजन हुँदा योगी सन्यासीहरूलाई राजाहरूले गुरु मानेर 4 जातभित्र राखेनन् भनिएको पाइन्छ। योगी दयानाथले नाथ सम्प्रदाय र नेपाली समाज लेखमा लेख्नुभएका केही प्रसङ्ग एकैछिन जोडौँ। नाथ परम्पराका अनुयायीहरूका दार्शनिक आधार र प्रमुख स्रोत सिद्ध मत्स्येन्द्रनाथ र सिद्ध गोरखनाथ हुन्। नेपाली समाजले जोगी भनेका कान चिरेका हुन्छन् भन्ने बुझेको छ। कान चिरेका योगी नाथयोगी हुन् र यो कान चिर्ने परम्पराको सुरुवात झन्डै 2000 वर्ष अघि भएको थियो। कान चिरा पारेर कुण्डल अथवा दर्शनी लगाउने तरिकालाई भर्तृहरि चिरा पनि भनिन्छ। राजा भर्तृहरिको मनमा वैराग्य उत्पन्न हुनुमा गोरखनाथको कृपा थियो। राजा भर्तृहरि विक्रमादित्यका दाजु थिए। नाथ सम्प्रदाय खास गरी गोरखनाथ नेपाली समाजमा अभिन्न छ। धामी झाँक्रीहरूको साँवर मन्त्रमा पनि गुरु गोरखनाथकी बाचा भन्ने शब्द आउँछ। नेपाली सिक्का तथा नोटहरूमा श्री 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 गोरखनाथ अभिन्न रूपले छापिँदै आएको छ। नाथयोगी योग र तन्त्रमा पारङ्गत हुन्छन् भन्ने मान्यता पाइन्छ। उही परब्रह्म परमतत्व नै नाथ हो भन्ने मान्यता पाइन्छ। नाथ शब्दको अर्थ धेरै किसिमले लगाइने भए पनि नेपालको सन्दर्भमा चाहिँ निरञ्जन गोत्रमा प्रवेश गरी दीक्षित भएर जनै वा शिवसूत्र धारण गरेका योगीहरू नाथका नामले सम्बोधन हुने परम्परा रहेको पाइन्छ। योगी दयानाथ लेख्नुहुन्छ, नेपालमा दीक्षाका हिसाबले नाथका तीन प्रकार रहेको पाइन्छ, उपदेशी नाथ, औघडनाथ र दर्शनी नाथ। उपदेशी नाथका सम्बन्धमा जसले गुरुबाट उपदेश र मन्त्र लिएर गुरु परम्पराको आशीर्वाद प्राप्त गरी मन्त्र जप साधना गरेर सिद्धि गर्ने मार्गमा अनवरत लाग्छ उसलाई उपदेशी भनिन्छ। उपदेशी साधकहरूले नाथ दीक्षा लिए पनि नाथ नाम पाएका हुँदैनन्। अघड नाथका सम्बन्धमा यसमा गुरुबाट परम्परा अनुसार नाथ जनै शिवसूत्र प्रदान गरिन्छ, यो कालो उनको बनाइन्छ। यसमा तीनवटा मालाका दानाहरू ब्रह्मा विष्णु र महेश्वरको प्रतीकका रूपमा राखिएका हुन्छन्। अनुयायी जुन गोत्रका भए पनि जनै वा शिवसूत्र धारण गरेपछि उसको गोत्र निरञ्जन हुन्छ। यो जनै शिवसूत्र नाथ नारीहरूले पनि धारण गर्न सक्दछन्। नाथ जनै धारण गरेका नारी वा पुरुष दुवैलाई नाथजी महाराज भनेर सम्बोधन गरिन्छ। दर्शनी नाथका सम्बन्धमा नाथ सम्प्रदायका दीक्षा सम्बन्धी विधिहरू पूरा गरिसकेपछि कर्णभेद अर्थात् कान चिर्ने दीक्षा दिइन्छ। परम्परा अनुसार गुरुले चेलालाई कर्णभेद गरेपछि कानमा कुण्डल लगाइदिने परम्परा छ। यो प्रक्रियामा कानमा औषधीय गुण भएको काठको टुक्रा ठेडीको रूपमा राखिन्छ। त्यसपछि उसलाई एकान्तवासमा 9 दिनसम्म राखिन्छ। यसरी कुण्डल लगाइसकेपछि यी नाथलाई दर्शनी नाथ भनिन्छ। कर्णकुण्डल नाथ जोगीलाई चिनाउने बाह्य प्रतीक हो। यस्ता कुण्डल माटाका, धातुका, हात्तीका दाँतका, सुन चाँदी, पत्थर अथवा गैँडाका छालाबाट पनि बनाइएका हुन्छन्। नाथहरू गृहस्थ र ब्रह्मचारी फकीर दुवै थरीका हुन्छन्। फेरि अर्थात् फेरि लगाउनु नेपाली नाथहरूको मौलिक परम्परा हो। यो नाथ योगीहरूले मन्त्रका माध्यमबाट गाउँ टोल घरद्वार बाँधेर सुरक्षा कवचभित्र राख्ने परम्परा हो। कालीगण्डकी अर्थात् रिडीको पानी ढलोदेखि पूर्वमा भारत र भुटानसम्म पनि फेरि लगाउने चलन पाइन्छ। तन्त्र मन्त्रका माध्यमबाट घर गोठ बार बन्देज गर्ने चलन देशैभरि भए पनि कृष्णसारको सिंहको सिङ्गी बाजा बजाएर गाउँ टोललाई गोरखनाथको साबर मन्त्रद्वारा बाँध्ने काम अद्यपि चल्दै आएको छ। खुला रूपमा फेरी लगाउने चलन पृथ्वीनारायण शाहकालमा नुवाकोट दरबार नजिकैको एक चौतारोबाट सुरु भएको मानिन्छ। वर्षमा 2 पटक कार्तिक र चैत्रमा फेरी लगाउने चलन छ। यसरी नेपाली समाजमा सामाजिक सुरक्षासित नाथ परम्परा जोडिएको छ। त्यसो त नाथयोगी परम्परा प्रचलन र आस्था केन्द्र सम्बन्धमा मल्लकालीन अभिलेख शिलालेख प्रशस्तै पाइन्छन्। फर्पिङमा रहेको गोरखनाथको पादुका र शिलालेख विक्रम सम्वत 1447 राजा जयस्थिति मल्लको पालाको मानिन्छ। यो पादुका रहेको गुफालाई नाथयोगीहरूले गुरु गोरखनाथले तपस्या गरेको सिद्ध गुफाका रूपमा मान्दै आएका छन् भने बौद्ध मार्गीहरूले असुर गुफा मान्दछन्। हुन त असुर गुफा अलि तल रहेको बताइन्छ। त्यहाँ भिक्षु रिम्पोछेले ध्यान गरेर असुरहरूलाई धपाएकाले यो गुफाको नाम असुर गुफा रहन गएको भन्ने भनाइ पाइन्छ। नाथ सम्प्रदाय र बौद्ध धर्ममा खास गरी वज्रयानी साधना परम्पराका कैयौँ साझा पद्धति परम्परा भेटिन्छन्। खास गरी तारासहितका साधनाका मन्त्र र साधना पद्धतिमा समानता भेटिन्छ। नाथ तथा वज्रयानी बौद्ध धर्मावलम्बी दुवैमा भेटिने जोगी चक्र पूजा पनि हो। यो चक्र पूजा साँखुको खड्ग योगिनी, वज्रयोगिनी, गुहेश्वरी, मत्स्येन्द्रनाथ सहितका ठाउँहरूमा देख्न सकिन्छ। ती चक्र पूजा नाथयोगीहरूबाटै गराइने प्रचलन छ। नाथयोगीहरूबाट मात्रै गराइने जोगी चक्र पूजा बौद्ध धर्म मान्ने नेवारी समुदायमा प्रचलित विभिन्न जात्रा पर्व सुरु हुने बेलामा गरिन्छ। रातो र सेतो मत्स्येन्द्रनाथ जात्रा, वज्रयोगिनी जात्रा सुरु गर्नुभन्दा पहिले चक्र पूजा गर्ने चलन छ। त्यसो त वज्रयानी बौद्धहरूले पनि सिद्ध परम्परा मान्दछन्। सिद्धहरूको सङ्ख्या 84 नै छ। कैयौँ सिद्धहरू दुवैतिर मानिन्छन्। मच्छिन्द्रनाथ र गोरखनाथ दुवैले मान्ने सिद्ध गुरु हुन्। नाथहरू जातीय भेदभाव र छुवाछुत नमान्ने हुँदा समाजलाई जोड्ने एक सबल समुदाय पनि हो भनेर योगी दयानाथले लेख्नु भएको छ। त्यसो त नाथ योगी सम्प्रदायका ऐतिहासिक सांस्कृतिक विषयवस्तुहरू साथै सामाजिक संस्कारका विधि प्रचलन पनि विशिष्ट र विस्तृत छन्। आजको कार्यक्रममा संक्षेपमा प्रस्तुत गर्यौं नेपाली परम्परा संस्कृतिसँग गहिरो सम्बन्ध राख्ने नाथ योगी परम्पराका यस्ता विषयवस्तुहरू आगामी कार्यक्रमहरूमा पनि समेट्ने प्रयत्न गर्दै जानेछौँ। आजलाई कार्यक्रमको अर्को चरणमा कुराकानी राख्नेछौँ। हाम्रो संस्कृति
हाम्रो परम्परा सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र
लुकेका स्वर्ग समुच्च जाति यसमा छन् विचित्र हाम्रा आस्था हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा
रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
आजको कार्यक्रममा हामी नाथयोगी परम्परा र संस्कृति सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौँ। अब कुराकानीतर्फ लाग्छौँ। नाथयोगीहरूको वर्तमान अवस्था र अरू केही सांस्कृतिक प्रसङ्गमा बाह्रपन्थी नाथयोगी सङ्घका अध्यक्ष प्राध्यापक डाक्टर करवीरनाथ योगीसँग कुराकानी गरेका छौँ। यहाँलाई स्वागत छ कार्यक्रममा।
हजुर नमस्कार, धन्यवाद।
नाथयोगीहरूको बसोबास वर्तमान समयमा कहाँ कहाँ रहेको छ यस सम्बन्धमा केही बताइदिनुहोस् न।
नेपालको जनसङ्ख्याका हिसाबले धेरैजसो नाथ सम्प्रदायका गृहस्थ नाथहरू सुदूरपश्चिम मध्यपश्चिम र पश्चिमाञ्चलमा धेरै सङ्ख्यामा हुनुहुन्छ भने बागमती प्रदेश र कोशी प्रदेशतिर पनि थुप्रै गाउँठाउँहरूमा हाम्रो जनसङ्ख्या विद्यमान छ।
अलिक बढी बाक्लो बसोबास चाहिँ जिल्लागत आधारमै भन्नुपर्दा चाहिँ कहाँ कहाँ होला?
धेरै जनसङ्ख्या भएका जिल्लाहरू चाहिँ सुदूरपश्चिमका बैतडी दार्चुला डडेलधुरा र अलि वर आउँदाखेरि दैलेख दुल्लु दैलेख प्युठान त्यसपछि दाङ सल्यानतिर चाहिँ धेरै बसोबास छ। खासमा छरिएर रहेको जनसङ्ख्याका कुरा गर्दाखेरि भारतवर्ष भनेर जुन भनिन्छ ती देशहरूमा प्राय हामी र हाम्रो सम्प्रदायका जनसङ्ख्याहरू धेरै देखिन्छन्। त्यो भन्नाले भारतवर्ष भन्नाले बर्मादेखि लिएर म्यानमारदेखि लिएर बङ्गलादेशमा पनि नाथहरूको जनसङ्ख्या धेरै छ। भारतमा त हुने भइ नै हाल्यो, पाकिस्तानमा र अफगानिस्तानसम्म पहिला एकताका मुसलमान धर्मावलम्बीहरूको प्रादुर्भाव नहुँदासम्म अफगानिस्तान पाकिस्तानमा पनि अहिले पनि नाथ सम्प्रदायका मठ मन्दिरहरू छन्। त्यसैले भारतवर्ष भनेर चिनिने देशहरू सबैमा नाथहरूको बस्ती भेटिन्छ र मठ मन्दिरहरू पनि पर्याप्त देखिन्छन्।
हजुर, मठ मन्दिरहरूको पनि प्रसङ्ग आयो होइन, खास गरी नेपालको सन्दर्भमा गोरखनाथको विशिष्टता रहेको छ धर्म संस्कृति संस्कारमा नेपाली परम्परामा। गोरखनाथ धाम अखाडा वा आस्था केन्द्रहरू चाहिँ नेपालमा कहाँ कहाँ रहेका छन्?
एक जमाना थियो भारतवर्षमा चाहिँ नाथ धर्म नै थियो, पर्याप्त जनसङ्ख्या थियो र सबैले त्यो नाथ धर्म भन्ने चलन थियो र नाथ धर्मको प्रादुर्भाव चाहिँ हाम्रो हिन्दू धर्मकै प्रादुर्भाव भएदेखि भन्दा पनि हुन्छ। नाथ भनेको शिवलाई पनि सम्बोधन गरिन्छ र त्यसपछि मच्छेन्द्रनाथ परम्परा जुन चाहिँ आसामबाट चाहिँ हाम्रो नेपालमा वर्षा नभएर अकाल भएको बेलामा मच्छेन्द्रनाथलाई नेपाल ल्याएर जुन कहानीमा हाम्रो भेटिन्छ त्यसपछि चाहिँ गोरखनाथको प्रादुर्भाव हुन्छ। मच्छेन्द्रनाथलाई गुरु मानेर गोरखनाथको प्रादुर्भाव उदय भयो र गोरखनाथको प्रमुख मठ भनेको गोरखाकै मन्दिर हो भने त्यसको समकालीन गोरखपुर भारतको उत्तर प्रदेशमा रहेको गोरखपुरमा पनि गोरखनाथको बहुत ठुलो मठ र त्यसका जग्गाहरू जमिनहरू त्यसैले नेपालभरिका अब नाथ धर्मावलम्बी सम्बन्धी मन्दिरहरूको कुरा गर्दाखेरि चाहिँ गोरखनाथ मन्दिर गोरखा पछि काठमाडौँमा पनि 5-7 ठाउँहरूमा चाहिँ गोरखनाथका मन्दिरहरू छन्। काठमाडौँमा भएका मन्दिरहरूमध्येको मुख्य मन्दिर फेरि मृगस्थली नै हो र त्यो बाहेकको चाहिँ हाँडीगाउँमा छ। हाँडीगाउँ र मृगस्थली दुईवटा भयो, थापाथलीमा साँखुमा अनि यता बनेपा र पाटनमा पनि र भक्तपुरमा दत्तात्रेय भनेर चिनिन्छ। त्यसरी थुप्रै मठ मन्दिरहरू भ्यालीमा छन् भने काठमाडौँ बाहिर चाहिँ दाङमा रतननाथ मन्दिर, नेपालगञ्जको बागेश्वरी मन्दिर, त्यस्तै गरेर पश्चिमतिर जाँदाखेरि चाहिँ गाउँ पछि कतै लटीनाथ बाबा भन्छन्, कतै केदारनाथ बाबा भन्छन्, त्यस्तो गरेर थुप्रै मन्दिरहरू छन् नाथ सम्प्रदायका।
हजुर, अब यो गोरखनाथ बाह्रपन्थीनाथ भनौँ न, नाथ परम्परामा चाहिँ यो एउटा धर्म सम्प्रदायका रूपमा हेर्दाखेरि दीक्षित भएर सम्प्रदायमा सम्मिलित हुने, दीक्षित हुने जुन परम्परा हो, यो वंश परम्परा समुदाय र सम्प्रदायका बारेमा चाहिँ केही बताइदिनुहोस् न।
हाम्रो चाहिँ अलि भिन्नै खालको परम्परा चाहिँ हो, नाथ धर्मावलम्बी परम्परा र हाम्रो अरू दस नामी सन्यासी परम्परामा अलिकति फरक के छ भने, नाथ धर्मावलम्बी हाम्रो जुन परम्परा छ यसमा चाहिँ गुरु शिष्य परम्परालाई चाहिँ बढी भ्याल्यु दिएर गुरुले जुनसुकै चेलालाई चाहिँ आफ्नो उत्तराधिकारी चिन्ने, चिनाउने र बनाउने चलन छ। गुरु भनेको मठको मन्दिर महन्तजीले आफ्ना चेलाहरूमध्ये उपयुक्त पात्र छनौट गरेर आफ्नो उत्तराधिकारी बनाएर आफ्नो शेखपछि त्यो मठ मन्दिरको महन्त हुने परम्परा, त्यसरी लिँदाखेरि आफ्नो भएका दीक्षित, दीक्षित भन्नाले पनि अब हाम्रोमा नाथ परम्परामा चाहिँ वर्षौँसम्म गुरुको सेवा गरेर विशेष कार्यक्रमका साथ कानचिरा लाउने भनेको कानमा दर्शन धारण गर्ने त्यो विशेष अनुष्ठान गरिन्छ र कानचिरा लाएकोलाई चाहिँ चेला बनाउने चलन छ र तिनीहरूमध्येको नै पछि महन्त हुन्छ। कानचिरा लाएको पहिलादेखिको नाथहरूकै सन्तानमध्ये पनि हुनसक्छ, बाहुन छेत्री अथवा अरू जातको मध्ये आएर गुरु महन्तहरूको सेवा गरेर शिक्षा लिएर नाथ धर्मबारे ज्ञान हासिल गरेर अरू जातबाट आएकालाई पनि कान्छिरेर दीक्षित गराउन सकिन्छ। त्यो हुँदाखेरि हाम्रो नाथ धर्ममा चाहिँ अलिकति यो चाहिँ प्रावधान चाहिँ कडा खालको प्रावधान छ। त्यसैले भयो के भने, यो कडा खालको प्रावधान हुँदाखेरि हाम्रा जो सम्प्रदायकाहरू पछि बिहे गरेर गृहस्थ भए उनीहरूमध्येका कम मान्छेहरू मात्रै कान्छिरा लाएर नाथ हुने चलन भयो भने, बिचबिचमा अरू धर्मावलम्बीहरू आएर कान्छिरा लाएर मठ मन्दिरहरूको महन्त हुने चलन भयो। त्यसो हुँदाखेरि जुन मठ मन्दिरको आफ्नो गुठी सम्पत्तिहरू छ तिनीहरूको सुरक्षा चाहिँ र संरक्षण चाहिँ त्यति राम्ररी नभएको कारण एउटा त्यो पनि हो जस्तो लाग्छ। जस्तै अरू दशनामी सन्यासीहरूकोमा गुरु परम्परा कम छ, उहाँहरूकोमा पनि अरू जात धर्मका पनि आएर सन्त महन्त हुन चाहिँ सक्छन्, तर प्राय सन्त महन्तकै छोराछोरीमध्ये सन्त महन्त हुने र पुजारी हुने चलन हुनाले, गिरिपुरी भारतीका मठ मन्दिरहरूमा शङ्कराचार्य सिस्टम, शङ्कराचार्य भारतमा चारवटा शङ्कराचार्यको परम्परा सुरु भएपछि उनीहरू चाहिँ विभिन्न तरिका आफ्नो आफ्नो फरक फरक तरिकाबाट शङ्कराचार्य मनोनित चुनिन्छन् र उनीहरूको त्यो हिसाबले धर्म संरक्षण पनि भएको छ। हाम्रो नाथ परम्परा त्यति व्यवस्थित भएको छैन र त्यही भएर नाथ धर्मको चाहिँ त्यति राम्रो उत्थान पनि भएको छैन र संरक्षण पनि भएको छैन।
अब दशनामी सन्यासी त एउटा जातकै रूपमा पनि सूचीकृत भएको देखिन्छ होइन, अब नाथ परम्परामा चाहिँ त्यो कसरी हेर्ने गरिन्छ, एउटा समुदायका रूपमा अथवा एउटा धर्म सम्प्रदायका रूपमा?
त्यही हाम्रो अलि फरक त्यही छ भने, ब्राह्मणहरूको कुरा गर्दाखेरि पूर्वीय बाहुन र कुमाई बाहुन भने जस्तो हाम्रो सन्यासीमा पनि दशनामी सन्यासी र नाथयोगी सन्यासी भनेर अहिले समावेशी आयोगले वर्गीकरण गरिदिया छ। समावेशी आयोगमा धेरै पटक धेरै विद्वानहरूले मिटिङहरू राखेर हामीहरूले पनि प्रतिनिधित्व गरेर हामीहरू नाथ सम्प्रदायका अलिकति पढे लेखेका हामी 8-10 जनाहरूले त्यहाँ एप्रोच गरेर समावेशी आयोगमा हामीले यो कुरो राख्यौँ र सन्यासीभित्र हाम्रो दुईवटा समूह, मेनली दुईवटा समूह हुन्छ, एउटा दशनामी एउटा बाह्रपन्थी नाथयोगी, त्यसैले दुईवटा ग्रुप बनाएर लिखित रूपमा चाहिँ आलेख बनाइदिनु पर्यो भन्ने कुरा गर्दाखेरि उहाँहरूले अहिले आएर चाहिँ सन्यासीको दुईवटा समूह, दुईवटा जात, जसमध्ये दशनामी एक थरी जात भयो भने हाम्रो नाथयोगी बाह्रपन्थी अर्को जात भनेर छुट्याएको छ। त्यसैले गृहस्थ नाथयोगीहरू हामी र पनि फेरि ठाउँ विशेषले थरहरू फरक छन्, क कतै नाथ मात्रै लेख्ने चलन छ सुदूरपश्चिमतिर, मध्यपश्चिमतिर चाहिँ योगी लेख्ने चलन छ, बागमती प्रदेशतिर योगी र जोगी दुवै लेख्छन् र पूर्वतिर कोशी र बिचको प्रदेशतिर खास गरेर पूर्वी पहाडी जिल्लाहरूमा चाहिँ जोगी लेख्ने चलन छ, कतै देवगण पनि लेख्छन्, कतै ब्रह्मचारी मात्रै पनि लेख्छन्, त्यसरी अलग अलग ठाउँमा अलि भिन्न जात लेख्ने चलन छ, तर हामी सबै चाहिँ बाह्रपन्थी नाथ योगीभित्र पर्छौँ।
अब समाजमा चाहिँ दीक्षाका हिसाबले नाथका प्रकारहरू पनि भनेको पाइन्छ होइन, यो चाहिँ कति प्रकारका हुन्छन्?
अब यो आदिनाथ भनेको शिव, त्यसपछि मच्छेन्द्र गोरक्ष पछिको परम्परामा नौनाथ भनेर नौनाथहरूको चलन थियो, मतलब नौनाथहरूले आफ्नो आफ्नो धर्म परम्परा चलाए, जसरी बाबुआमाको दुईटा छोरा भने जस्तो नाथ परम्परामा नौनाथ 84 सिद्ध भन्ने परम्परा छ, अनि नौनाथ 84 सिद्धहरूको परम्परा अनुसार, हुन त अब अहिले त्यो सबै छुट्याउन चाहिँ अब सबै मिक्सअप भइसक्यो, कति ठाउँमा त हामी नाथ हौँ, कतिजनाले हामी बाहुन हौँ भन्दै हिँड्छन् बेचरा, त्यो डिस्क्रिमिनेसनका कुरा पनि छन्, कतै ठाउँमा हामी क्षेत्रीय हौँ भन्छन्, धार्मिक धर्मगुरु सम्प्रदाय हो हाम्रो, त्यसैले अब नौनाथ र 84 सिद्ध बाहेकको हामी वज्रयान बुद्ध धर्मसित पनि हाम्रो धेरै कुराहरू, नाथ धर्मको धेरै कुराहरू बुद्ध धर्मसित मेल खान्छ। प्रसङ्गवश एउटा ऐतिहासिक तथ्य पनि हजुरलाई सुनाउन चाहे मैले, यो नेपालमा गोरखनाथ परम्परा र नौनाथ 84 सिद्ध परम्पराको धेरै प्रभाव भएर बुद्ध धर्मलाई धेरै सुविधा सहुलियत र प्रचार प्रसार हुने माहौल पनि बन्यो, परापूर्वकालको कुरा। त्यही प्रसङ्गमा चाहिँ पशुपतिनाथको पुजारी महन्त पनि हाम्रो नाथहरू हुने चलन हो पहिला, त्यही भएर चाहिँ धार्मिक हिसाबले वज्रयानी बुद्धिष्टहरू हाम्रो गोरखनाथ धर्म सम्प्रदायको कतिपय आदर्शहरू मान्नुहुन्छ, सिद्धान्तहरू मान्नुहुन्छ।
यो 84 सिद्धहरूमा चाहिँ वज्रयानी परम्परामा पनि 84 सिद्धहरूमा मानिँदो रहेछ,
सेम हो।
नाथका प्रकारहरू भन्नुपर्दाखेरि फेरी लगाउने परम्परा पनि जुन अहिले पनि छ विद्यमान होइन, कम भएको भनिन्छ, यो परम्परा चाहिँ कस्तो छ हालको सन्दर्भमा चाहिँ?
यो धार्मिक परम्परा हो, यसलाई चाहिँ जहाँ चलन चल्तीमा छ त्यहाँ चाहिँ यसलाई बरकरार राख्नुपर्छ, यसलाई जारी राख्नुपर्छ। यो चाहिँ फेरि ऐतिहासिक कुरा कोट्याउनु पर्छ, यो 2200-2400 राजाको जमानामा ठुला राजा खानदानहरूमा दुईजना छोरा छन् भने एकजना छोरा चाहिँ राजा हुने, अर्को छोरा चाहिँ कान चिरेर जोगी हुने, अनि जोगी परम्पराबाट पनि समाजलाई कन्ट्रोल गर्ने, धार्मिक हिसाबले सुरक्षित राख्ने, समाजलाई व्यवस्थित गर्ने, एउटा छोरा कान चिरेर चाहिँ महन्त हुने, अनि अर्को छोरा चाहिँ राजा हुने, अनि दुवै किसिमले चाहिँ आफ्नो गाउँ समाज त्यति बेलाका 2200-2400 राज्यहरूको व्यवस्थापन र त्यही कान्छिरेका जोगीहरू मार्फत देश आफ्नो सरहदभित्र सीमाभित्र शान्ति सुरक्षा गराउने चलन थियो। त्यही परम्परा अनुसार राजाले एउटा कर उठाउने, राजाले अर्को कर बाली उठाउने, किसानहरू त्यति बेला त पैसाको हुँदैन, कृषि उपजहरू उठाउने र मन्दिरलाई अथवा राजाको ढुकुटीमा जम्मा गर्न लाउने, त्यो चलनलाई पहिला अन्न बाली वर्षमा दुईचोटि अन्न भित्र्याउने, दुईचोटि मन्दिरमा दिने अन्न बाली प्रसाद सर दिने चलन थियो भने पछि बिस्तारै त्यो दिन छोड्यो मान्छेहरूले। अब दिन छोडेपछि ए अन्न बाली भित्र्याउने बेला वर्षमा दुईपल्ट तपाईँहरूले अन्न बाली मन्दिरलाई दिनु पर्यो भनेर जानकारी दिनलाई फेरि लाउने चलन सुरु भयो। त्यो भनेको अब दिउँसो भन्न जान अप्ठ्यारो मानेर होला, अब राति जाने, त्यो कसैले सिंह भन्छ कसैले के भन्छ, त्यो एक्चुअली नाथ हो, शङ्ख श्रीखण्डको काठबाट बनेको सानो नाथ नै हुन्छ, त्यसको नामै नाथ हो, त्यो बजाउँदा पनि टुइँ आवाज आउँछ, अब शङ्ख बजाउने भयो। त्यसपछि त्यो परम्परा चाहिँ हाम्रो धार्मिक परम्परा मध्येकै हो र त्यसलाई चाहिँ पूर्वी पहाडी एरियामा इभन काठमाडौँमा, म काठमाडौँ बसेकै भयो 40 वर्षै हुँदा होला, अनि मेरै घरमा पनि फेरि लाउन आउँछन्, यता काभ्रेतिर बनेपातिरकाहरू कता कता भन्छन्, कतिजनालाई त मैले आफैले पनि इन्टरभ्यू लिएको छु। त्यो परम्परा चाहिँ पहिला चाहिँ त्यो एकदमै व्यवस्थित किसिमको
सुरक्षाका लागि
धार्मिक प्रचारका लागि, त्यो त्यस्तो चाहिँ हिसाबले चाहिँ चलाइएको हो, तर अहिले मान्छेहरूले अलिकति जोगी माग्न आएको जोगी भन्ने चलन छ। तर जोगी भनेको हाम्रो हिन्दू धर्ममा हाम्रो समाजकै एउटा हिस्सा हो, नाथ एउटा धर्म हो र अहिले गृहस्थ नाथहरू, नाथ भनेको एउटा जात पनि हो, जुन चाहिँ हाम्रो सुदूरपश्चिमका कुरा गर्दाखेरि त हाम्रो त्यहाँका मान्य जात भनेका बाहुन र ठकुरीहरू, उनीहरूले पनि हाम्रो सुदूरपश्चिमका हामी नाथहरू हामीलाई आदेश नाथजी भनेर हामीलाई ढोक्ने चलन हुन्छ गाउँ समाजमा। त्यसैले धार्मिक हिसाबले नाथ भनेको गुरुवर्ग मध्येको जात हो।
अब अन्तमा बाह्रपन्थी नाथ योगी सङ्घका अध्यक्ष हुनुहुन्छ, यहाँ धेरै लामो समयदेखि संस्थामा सेवारत हुनुहुन्छ, बाह्रपन्थी नाथ योगी सङ्घका गतिविधिहरू केही बताइदिनुहोस् न।
अब यो सम्प्रदायको म पहिलो डाक्टर, पहिलो प्राध्यापक, पहिलो के के गरेँ त्यो हिसाबले मलाई चाहिँ अध्यक्षबाट त तपाईँ बस्नुपर्छ, तपाईँलाई छोड्नै दिँदैनौँ हामी, तपाईँ नै हुनुपर्छ भन्छन् साथीभाइहरू। बेला बेलामा मेची महाकालीकै हामी जम्मा पनि हुन्छौँ अनि केही गरौँ भन्दाखेरि चाहिँ केही गर्न चाहिँ सकिएको छैन। पहिला योभन्दा पहिला गोरखनाथ सेवा सङ्घ भन्ने पनि संस्था थियो, 30-35 वर्ष त्यो संस्थाको अध्यक्ष मै थिएँ, तर धेरै केही गर्न सकिएन। यस्तै प्रचार प्रसार, इन्टरभ्यू दिने, आफ्नो एउटा भनिराख्ने कुरा मात्रै भयो, तर भनौँ न गर्न खोजेका कुरा धेरै थिए, तर अलि केही गर्न चाहिँ सकिएको छैन। त्यसमा मैले गर्न खोजेका कुरा चाहिँ यो कान्छीरेखा जुनसुकै जातबाट आएर पनि जोगी भएका कान्छीरेखाहरू र हामी कान नचिरेका गृहस्थहरू परम्परागत हिसाबले नै खानदानी नाथ योगीहरू भनौँ न, र अरू जातबाट आएर कान्छीरेर मठ मन्दिरमा महन्त हुनेहरूको तालमेल मिलाउन गाह्रो छ। मठ मन्दिरमा होस्टेल बनाइदिन सक्छौँ, गरिबुरुवाका बच्चाहरू त्यहाँ राखिदिन पढाउन लाउन सक्छौँ, गुठीको सहयोग जुराउन सक्थ्यौँ, चन्दा सन्दा गर्न सकिन्थ्यो, त्यो एउटा पाठ भएन। दोस्रो, हामी गृहस्थहरूमध्येका अलिक टाँठा बाँठाहरू बिचमा त धेरै रसिदहरू छपाएर सदस्यता बाँड्ने, पैसा जम्मा गर्ने अनि छात्रवृत्ति दिने, विदेशसम्म पठाउने भन्ने खालले गफसप चाहिँ गऱ्यौँ, आदि इत्यादि कारणले धेरै केही गर्न सकेका छैनौँ।
जे संस्थागत रूपमा सम्पर्क गर्ने क्रम, भेटघाट गर्ने क्रम चाहिँ छँदैछ,
त्यो चाहिँ एकदम पर्यो कि कतिजनालाई अलिअलि आर्थिक सहयोग पनि गर्ने, अलिअलि मतलब जे जति सहयोग हो गर्छौँ हामी। कतिपय अस्ति मात्रै एकजना नागरिकता सच्याउनु पर्यो, जोगी लेखेको योगी लेख्नु पर्यो, एउटै हो भन्दा त मान्दै मान्दैन, कुनै संस्थाको सिफारिस ल्या भनेर माग्यो, मलाई त सिफारिस चाहियो भनेर एकजना पूर्वी पहाडतिर ओखलढुङ्गातिर भाइ आएको थिएँ, मैले हाम्रो लेटर हेडमा लेखेर पठाइदिएँ, पछि फोन गरेको थियो, हुन्छ भयो मेरो काम भन्थे। त्यस्ता सामाजिक काम हो त्यो, एउटा साधारण उदाहरण मात्रै दिएको, त्यो हिसाबले गर्ने कुराहरू हामी गरिरहेको छौँ, भाइचारा निभाछौँ हामीले।
हस् त, समय दिनुभयो, यहाँप्रति धन्यवाद व्यक्त गर्दछु।
हस्, यहाँले पनि मलाई खोजी आएर यतिको बोल्ने र आफ्नो धर्म संस्कृति नाथ सम्प्रदायबारे बोल्ने र अब सुन्नेहरूलाई जनरल नलेज भन्ने मौका दिनुभयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो बाह्रपन्थी नाथ योगी सङ्घका अध्यक्ष प्राध्यापक डाक्टर करवीरनाथ योगी। आजको कार्यक्रममा हामीले नेपाली संस्कृतिको अभिन्न संस्कार परम्परा रहेको नाथ योगी परम्पराका संस्कार संस्कृति सम्बन्धी सामग्री जोड्ने जमर्को गर्यौं। आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमबाट प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छु, नमस्कार।